تفسير: يا أيها الرسل كلوا من الطيبات واعملوا صالحا إني بما تعملون عليم. اے رسولو، اے پیغمبرو، کھاؤ پاک چیزیں، من الطیبات پاک چیزیں، واعملوا صالحا اور عمل کرو صالح نیک اچھے. تم جو کچھ بھی کرتے ہو میں اس کو خوب جانتا ہوں. اب آپ دیکھیے کہ پچھلے دو رکوع جو پڑے ہیں اس میں اللہ تعالیٰ نے مختلف انبیاء کا ذکر کیا، اور یہاں پر جو ہے تمام جو انبیاء رسول ہیں ان کو یا ایوہ الرسول کہہ کر مخاطب کیا. اس کا یہ نہیں مطلب کہ وہ سارے رسول کہیں ایک جگہ اکٹھے تھے، یہ مطلب نہیں ہے، بلکہ اس کا مطلب یہ ہے اللہ تعالیٰ بتانا یہ چاہتے ہیں کہ ہر زمانے میں مختلف قومیں اور مختلف جو ملک تھے اس میں آنے والے نبیوں کو اللہ نے یہی ہدایت کی. زمانہ، مقام، قوم تو ان کی مختلف تھی لیکن احکامات ایک ہی تھے، اور اللہ تعالیٰ نے تمام نبیوں کو ایک امت، ایک جماعت اور ایک گروہ جو ہے وہ قرار دیا ہے. کیا فرمایا؟ یا ایوہ الرسولو، اے پیغمبرو، اے رسولو. اس کا مطلب یہ ہے کہ جتنے بھی رسول تھے وہ سارے کے سارے جو تھے وہ اللہ کے بھیجے ہوئے رسول تھے، اور دوسری بات یہ کہ اللہ تعالیٰ نے ان کو ایک ہی دین دیا تھا، ایک ہی طرح کے دین کے اصول دیے تھے. یہ بات بڑی اہم ہے کہ ان کو اللہ رب العزت نے یہ حکم دیا کہ کلو من الطیبات، کہ پاکیزہ چیزیں جو ہیں وہ کھاؤ. اب آپ دیکھیں کہ طیبات جو ہے اس کے معنی کیا ہیں. آپ پہلے بھی طیبات لفظ جو ہے یہ پڑھ چکی ہیں. تو طیبات جو ہے، یا طیب کی جمع طیبات ہے، اور طیب کہتے ہیں جو پاکیزہ اور نفیس چیزیں ہوتی ہیں، وہ چیزیں جن کا کھانا شریعت نے حلال قرار دیا ہے اور انہیں حلال ذرائع سے حاصل کیا گیا ہو. مثلا آپ دیکھیں کہ مرغی جو ہے، بکرا، گائے، یہ چیزیں کیا ہیں، یہ بذات خود تو حلال ہیں، مگر اگر چوری کر کے کوئی چوری کر لے مرغی کو، گائے کو، بکرے کو، اور پھر وہ ذبح کرے تو کیا ہوگا؟ بے شک وہ ذبح بھی کر لے تو وہ حرام ہوگی. کیوں؟ اس لیے کہ مال چوری کا ہے، ٹھیک ہے نا، مال چوری کا ہے. اسی طرح جو ہے سود یا دوسرے ناجائز ذرائع سے حاصل شدہ مال، بظاہر تو وہ مال ہے، ٹھیک ہے، لیکن چونکہ اس کے ذرائع غلط ہے نا، اس لیے وہ مال بھی حرام ہو جائے گا. تو یہاں پر اللہ رب العزت نے جو رسولوں کو مخاطب کیا تو کیا بات بتائی؟ یا ایوہ الرسولو، اے رسولو، اے پیغمبرو، کیا کرو؟ کلو من الطیبات، کہ پاکیزہ اور لذت بخش چیزیں جو ہیں انہیں کھاؤ. تو طیبات کے ایک معنی ہے پاکیزہ، پاک اور لذت والی چیزیں. اس کے دوسرے معنی ہیں حلال چیزیں. ایک رائے یہ ہے کہ اس سے مراد پاکیزہ چیزیں ہیں اور لذت والی چیزیں، دوسری رائے یہ ہے کہ اس کا ترجمہ حلال چیزیں ہیں. طیبات سے مراد حلال، پاک بھی ہو حلال بھی ہو، اور دونوں ہی اپنی جگہ صحیح ہیں، کیونکہ ہر پاکیزہ چیز اللہ نے حلال قرار دی ہے، اور ہر حلال چیز کو، پاکیزہ اور لذت بخشنے والی کو ہی اللہ تعالیٰ نے جو ہے نا وہ حلال کیا ہے. جو بھی خبائث ہیں اللہ تعالیٰ نے ان کو حرام کیا ہے، کیونکہ اثرات اور نتائج کے لحاظ سے وہ چیزیں جو ہیں وہ ٹھیک نہیں ہیں. تو یہاں پر جو بات بتائی جا رہی ہے تو وہ حلال اور حرام جو ہے، اور عقل حلال یعنی حلال کھانا، اس کی نصیحت کی جا رہی ہے. اور آپ دیکھیں کہ پیغمبروں کو ایک حکم تو پاکیزہ چیزیں کھانے کا دیا، تو جو حکم پیغمبروں کو دیا گیا وہ تمام جو امت کے لوگ تھے ان کے لیے بھی وہی حکم ہے. اصولی تعلیم سارے پیغمبروں کی ایک ہی رہی، حلال چیزیں کھانی ہیں، ہے نا. اور مشرکین جو تھے وہ اس وقت کیا کر رہے تھے حرم میں، مکہ میں، وہ حلال اور حرام میں تمیز نہیں کر رہے تھے. آج امت مسلمہ کیا کر رہی ہے؟ हलाल और हराम में अब कमीज उड़ती जा रही है ना। दूसरी बात, दूसरा हुक्म दिया वामलू स्वालिहा, और अमल करो स्वाहले। इससे क्या मुराद है? पैगंबरों को जो दूसरा हुक्म दिया अल्लाह रब्बुल इज्जत ने वो ये है कि तुम नेक अमल करो। अब सवाल ये पैदा होता है कि पैगंबरों को अल्लाह ताला ने क्यों नेक काम करने के लिए कहा, अमले स्वाले करने का हुक्म, उसकी ताकीद पैगंबरों को क्यों की? पैगंबर तो वैसे ही बड़े नेक होते हैं, है ना। इसकी असल वजह यह है, मुफस्सरीन ये कहते हैं कि जो हलाल गिजा है, जो अकले हलाल है, हलाल और पाकीजा चीजें जो खाना है, इसमें नेक जो अमाल हैं या अमले स्वाले जो है इनका बड़ा दखल है। जब गिजा हलाल होती है, जब खाना हलाल पाक और तैयब होता है, तो नेक अमाल की खुद ब खुद तौफीक होने लगती है। और अगर गिजा और खाना वो उसके जराए हराम है या वो खुद हराम है, तो नेक काम का इरादा करने के बावजूद मुश्किलात पेश आती हैं, नेकी की तौफीक नहीं होती। जैसे हदीस है ना, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, बाज लोग लंबे लंबे सफर करते हैं और गर्द आलूद होते हैं, गुबार आलूद रहते हैं, फिर अल्लाह के सामने दुआ के लिए हाथ फैला फैला कर कहते हैं या रब या रब या रब रब पुकारते हैं, मगर उनका खाना भी हराम होता है, पीना भी, लिबास भी हराम से तैयार होता है, और हराम ही की उनको गिजा मिलती है। ऐसे लोगों की दुआ क्यों कर कबूल हो सकती है? तो इससे पता चला कि इबादत और दुआ के कबूल होने में हलाल तैयब खाने को बड़ा दखल है। और जब किसी का खाना हलाल ना हो या उसके जराए हलाल ना हो, तो इबादत और दुआ की मकबूलियत जो है ना, उसको उसका भी हक नहीं रहता। तो आप सोचिए कि अल्लाह रब्बुल इज्जत ने रसूलों को ये हुक्म दिया कि क्या करो, हलाल और पाकीजा चीजें खाओ और अमले स्वाले करो, है ना, और अमले स्वाले करो, नेक अमाल करो। मुफस्सरीन ये कहते हैं कि नेक अमाल में कस्बे हलाल और हराम से इज्तनाब बहुत अहम है, बहुत अहम हुक्म है। और जिसका अल्लाह ताला ने हलाल और पाक तैयब चीजें खाना, उसका जिक्र अल्लाह ताला ने नेक अमाल से के साथ ही किया है ना, पहले हलाल खाने का जिक्र किया फिर कहा नेक अमल करो। तो अगर किसी की कमाई ही हराम की है, जराए उसके हराम है, तो उसके नेक अमाल भी कबूल नहीं होते। या जिसका हलाल और हराम जो है वो जराए या माल उसके मिले हुए हैं, तो इसका ये मतलब है, अल्लाह ताला कहते हैं इन्नी बिमा तअमलूना अलीम, जो कुछ तुम करते हो मैं जानता हूं, कि मुझे खूब पता है तुम्हारी नीयत क्या है, तुम्हारा इरादा क्या है, तुम्हारे अमल कैसे हैं, हलाल खा रहे हो हराम खा रहे हो। अगर तुम अच्छे काम कर रहे हो तो पूरा पूरा सिला दूंगा, हलाल तैयब का ख्याल रखते हो तो पूरा पूरा बदला दूंगा, बुराई करोगे हराम जराए हैं तुम्हारे तो भी मेरे इल्म में है ये बात। अब आप देखिए कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अलकासिबु हबीबुल्लाह, कमाने वाला अल्लाह का दोस्त है, लेकिन अगर कमाने वाला कमाई हराम कर रहा है या हराम जराए उसने अख्तियार कर रखे हैं, तो अल्लाह का दोस्त कैसे हो सकता है ना। इसी तरह तमाम पैगंबर जो थे मेहनत करके हलाल रोजी कमाने और खाने का एहतमाम करते रहे। जिसे दाऊद अलैहिस्सलाम के बारे में आता है, काना या कुलू मिन कसबे यदे, सही बुखारी की रवायत है, अपने हाथ की कमाई से वो खाते थे। सही बुखारी की रवायत है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हर नबी ने बकरियां चराई हैं, मैं भी अहले मक्का की बकरियां जो हैं वो चंद करारीत के इवज चराता रहा हूं, कि चंद सिक्कों के इवज जो है ना मैं चराता रहा हूं, थोड़ा उसका बदला था। अब वो लोग जो ब्लैक मेलर होते हैं, स्मगलिंग करते हैं, रिश्वत का कारोबार करते हैं, सूद लेने देने का करते हैं, या चोरी डाके, है ना, तो अब आप सोच लें गो कि वो कितनी मेहनत मजदूरी क्यों ना करें, इसमें मेहनत तो कर रहे हैं, कमाई तो कर रहे हैं, लेकिन उनके जराए हलाल नहीं है, है ना। तो जब उनके जराए हलाल नहीं है तो उनकी हराम कसब की वजह से, उनकी हराम खोरी की वजह से ना तो सोसाइटी में उनके लिए इज्जत और शरफ का मुकाम है और ना ही उनकी इबादत जो है वो कबूल है। मसलन अगर कोई शख्स ये कहता है कि मैं गरीबों की, यतीमों की, बेवाओं की मदद करना चाहता हूं, तो लेकिन वो डाके डालता है तो और मदद करता है गरीबों की, तो आपका क्या ख्याल है, क्या उसको इसका कोई अजर मिलेगा? कोई अजर नहीं है, डाका डाला है ना उसने, उसका तो कोई अजर नहीं। मसलन एक औरत एक दफा कहने लगी, वो कराची की थी, कि हम छुट्टी जब कराची गए तो मुझ पे जो था वो हमारी गाड़ी रुकवा के, तो उन्होंने जेवर जो था वो उतरवाया, तो बहन भी तुम मेरी बहन हो, वो डाकू जो थे क्या कहा, तुम मेरी बहन हो तो चूड़ियां छोड़ दी। तो बहन यानी आप सोचे हैं कि वो डाकू था बड़ा तरस खाने वाला ना, तो अगर इतना वो तरस खाने वाला था तो फिर वो डाकू क्यों था? सबसे पहले तो उसको अपने ऊपर तरस खाना चाहिए ना। हाँ, इसी तरह ये एक्ट्रेस और एक्टर जो है ये डांस करते हैं और इस तरह के करके तो कहते हैं कि वो ना रफाए आमा के खिदमत खल के कामों में सारा फंड दे देंगे, और सारे मुसलमान कहते हैं चलो हम भी टिकट देते हैं, वो अल्लाह ताला के दीन के काम में वो इस्तेमाल करेंगे ना। तो आप बुराई को खरीद रहे हैं, तरीका भी ठीक होना चाहिए, अंदाज भी ठीक होना चाहिए, जरिया भी ठीक होना चाहिए, इसका कोई अजर नहीं है। और खास तौर पे अब आप सोचें कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो है वो हलाल रोजी की बड़ी ताकीद की है, खा के वो रूखी सूखी क्यों ना हो। फरमाया अल्लाह ताला हराम कमाई वाले का सदका जो है वो ना तो उसका सदका कबूल करता है ना दुआ। ये सही मुस्लिम की रवायत है, हराम कमाई जो करता है ना उसका अल्लाह सदका कबूल करता है और ना दुआ। या अय्युहर रुसुलु कुलू मिनत तय्यिबाति वअमलू सालिहा, ए पैगंबरों, ए रसूलों, पाकीजा चीजें खाओ, हलाल चीजें खाओ और नेक अमाल करो। इन्नी बिमा तामलून अलीम, जो कुछ तुम करते हो मैं इसे खूब जानता हूं। तो अल्लाह ताला के इल्म है कि लोग जो हैं वो क्या अमल करते हैं। अच्छा, फिर यहाँ पर एक और अहम बात है, बाद लोग ये भी सोच सकते हैं ना कि ये तो पैगंबरों को कहा गया है, हमें हमें थोड़ी कहा गया है। आपको पता है कि पैगंबरों की हैसियत रोल मॉडल की है। कुरान मजीद में अल्लाह रब्बुल इज्जत ने जितने पैगंबरों का जिक्र किया है वो उनका उसवा हमारे लिए जो है वो क्या है, एक मशले राह है, मशले राह है हमारे लिए जो है वो, एक शाहराह है, एक वो आइडियल है। तो जब उनको जो बात कही जा रही है बदरजे ऊला हमें उस पर जो है वो चलना है और उस पर अमल करना है। फिर फरमाया वा इन्ना हाजही उम्मतुकुम उम्मतन वाहिदतन वा अना रब्बुकुम फत्तकून, वा इन्ना हाजही, और बेशक ये उम्मतुकुम तुम्हारी उम्मत, उम्मतम वाहिदतन एक ही उम्मत है, माना रब्बुकुम और मैं हूं तुम्हारा रब, फत्तकून बस तुम मुझे से डरो। अब आप देखिए कि यहां पर जो है क्या कहा कि बेशक ये तुम्हारी उम्मत, उम्मत जो है उम्मत किसे कहते हैं, उम्मत के मानी दीन के भी हैं। उम्मत के एक मानी क्या है, दीन के हैं। तो तमाम अंबिया जो थे उनका दीन क्या था, उम्मतों वाहिदतन एक दीन था। मानी ये है इसके कि तमाम जो नबी थे वो मुख्तलिफ कौमों के पास मुख्तलिफ अदवार में वो आए, लेकिन सब नबियों ने तौहीद की दावत दी, आखरत की दावत दी, रिसालत अल्लाह का रसूल होने की दावत दी, ठीक है ना। तो दीन के जो उसूल थे, दीन की जो बुनियादें थी, जो उसूली और अकायदी तालीम थी, उन सब की एक जैसी थी। तौहीद, दुनिया दारुल इम्तहान, آخرت کا تصور، حلال حرام کی جو تمیز اور فرق ہے. تو ایک تو اس کے معنی جو ہیں وہ دین کے ہیں، اور امت جو ہے اس کے دوسرے معنی جو ہیں وہ ایسا گروہ جو ہم عقیدہ اور ہم خیال ہو. اور یہاں پہ انبیاء کو یہ کہنا کہ تمہارا گروہ ایک ہی گروہ ہے، تمہاری جماعت ایک ہی جماعت ہے، اس کے معنی یہ ہیں کہ تمہاری امت سے مراد انبیاء اور رسل کی جماعت بھی ہے، اور ان کے ساتھ ان پر ایمان لانے والے بھی. تو جتنے رسول تھے اور جو رسولوں پر ایمان لانے والے تھے وہ عقیدے کے لحاظ سے سب ہم خیال تھے، سب کی پوری جماعت جو تھی وہ متحد العقیدہ تھی. سمجھ آ گئی بات کی کہ عقائد کے لحاظ سے ان میں کوئی بھی جو تھا نا وہ اختلاف نہیں تھا. تو اس کے ایک معنی جو ہیں وہ امت کے جماعت کے بھی ہیں، ہے نا. تو گویا کہ بتایا یہ جا رہا ہے کہ تمام پیغمبر جو تھے وہ ایک جماعت تھے، وہ ایک دین پر تھے، اور ان کے جو ماننے والے ہیں نا وہ بھی ایک جماعت ہیں، اور ان سب کا جو ہے وہ ایک دین ہے. اور یہ کہنا مانا ربکم فتقون، اور میں تمہارا رب ہوں تم بس مجھ ہی سے ڈرو، اس کا مطلب یہ ہے کہ جب دین اسلام اللہ تعالی نے دیا، اور آدم علیہ السلام سے لے کر پھر نوح علیہ السلام، پھر موسیٰ، عیسیٰ، ابراہیم علیہ السلام، یعنی جتنے بھی انبیاء آئے سب نے توحید اور عقیدہ آخرت کی دعوت دی. اب بعد میں ان کی قومیں تھیں جنہوں نے دین کو مسخ کر دیا، جنہوں نے دین کو تبدیل کر دیا. اگر وہ اللہ سے ڈرتے ہوتے تو پھر وہ جو ہے وہ دین میں تبدیلیاں نہ کرتے، جو تعلیمات تھیں ان کو چینج نہ کرتے. تو لوگوں نے کیا کیا، جو اصل تعلیمات تھیں ان میں جو ہے وہ تبدیلیاں کر دی. یہ بات ہے وانا ربکم، میں ہوں تمہارا رب. آپ دیکھیں پیچھے آسمان، زمین، پھل، سبزیاں، ضروریات زندگی، انسان کا وجود، وہ رب جس نے یہ ساری چیزیں دی، اس نے انبیاء کا سلسلہ، دین کے احکامات بھی نازل کیے. تو اس رب سے ڈر کر پھر جو دین ہے نا اس کی لوگوں کو جو ہے وہ اطاعت کرنی چاہیے. ونا ربکم فتقون، میں ہوں تمہارا رب، بس تم مجھے سے جو ہے وہ ڈرو. تو گویا کہ پھر مجھ سے ڈرو تو کیا کرو، وعملوا صالحا، اچھے عمل کرو، صالح عمل کرو. فتقطعوا امرهم بینهم زبرا، پھر انہوں نے جو ہے کاٹ ڈالا، ٹکڑے ٹکڑے کر ڈالا. پھر انہوں نے جو ہے وہ الگ الگ کر دیا. امرهم، امرهم کے معنی کیا ہے، اپنا امر. انہوں نے جو امر سے مراد یہاں پہ دین ہے، اپنا کام، اپنا اسلام. اللہ تعالیٰ نے جو دین گزارنے، اس زندگی گزارنے کے لیے جو دین دیا تھا، لوگوں نے اس کو جو ہے وہ پھر ٹکڑے ٹکڑے کر دیا. ہر نبی نے ان کو ایک دین کی دعوت دی، نبیوں کا کوئی قصور نہیں تھا، نبیوں نے صحیح بات کی. فتقطعوا امرهم بینهم زبرا، تو بس انہوں نے فتقطعوا، ٹکڑے ٹکڑے کر دینا. پھر پھوٹ ڈال دی، ٹکڑے ٹکڑے انہوں نے کر دیا اپنے کام کو، اپنے دین کو، اپنے معاملات کو، بینہم آپس میں ہی. زبورا، زبورا جو ہے زبور کی جمع ہے، یہ کتاب کے معنی میں بھی آتا ہے. تو اس اعتبار سے اس کے معنی کیا ہے کہ اللہ تعالیٰ نے تو سب نبیوں اور امتوں کو اصول عقائد کے مسائل پر جو کتاب دی تھی، تو امتوں نے اس کتاب کو نہ مانا اور آپس میں ٹکڑے ہو گئے ان کے. گویا کہ انہوں نے جو ہے وہ کتاب، الگ الگ کتابیں بنا لی، ہے نا. ایک تو اس کے معنی یہ ہیں، دوسرے اس کے معنی یہ ہیں کہ زبر، کبھی زبرہ کی جمع بھی آتی ہے جس کے معنی فرقے کے ہیں. تو اور اس آیت میں کہتے ہیں کہ اس کے معنی دراصل فرقے کے ہی ہیں. فتقطعوا امرهم بینهم زبرا، پھر انہوں نے وہ جو احکامات تھے अहकामात को जब आपस में टुकड़े टुकड़े कर लिया तो क्या किया, क्या हुआ फिर? फतक गई नहुं जुबुरा, तो उन्होंने जो है वो फिर वो खुद फिरके बन गए। तो जुबुरा के मानी यहाँ पे फिरके के हैं, ये लोग अकायद और उसूल में मुख्तलिफ फिरके बन गए। दोनों मानी सही है, है ना। किताब जब अलग अलग होगी तो नतीजा क्या निकलेगा? मस्जिदें, इबादतगाहें, तौर तरीके सब मुख्तलिफ हो जाएंगे और लोग जो है वो अपने कई फिरके जो है वो बन जाएंगे। तो आप इसको यूं ही कह सकती हैं कि दीन के उसूल तो चार हैं और फिरके सैकड़ों हैं, है ना। दीन की बुनियादें तो उसूल तो चंद ही है ना, लेकिन इसके बावजूद देखें कि उम्मत मुस्लिमा में भी आज कितना इख्तलाफ है। तो बहरहाल यहां पर जो है जो बात कही जा रही है वो ये है कि तमाम अंबिया की दावत एक थी, अल्लाह ताला ने उनको कोई इख्तलाफ वाला दीन नहीं दिया था। हर नबी ने निखार कर निथार कर बेहतरीन दीन लोगों के सामने अवाम के सामने पेश किया, लेकिन अवाम ने तासुब, तंग नजरी, कम इल्मी की बिना पर जो है वो उसमें टुकड़े टुकड़े कर दिए, खुद अलग हो गए, फिरके फिरके बन गए और किताब को भी जो है वो फिरके फिरके बना दिया। कुल्लु हिज़्बिन बिमा लदैहिम फरहून, हर ग्रोह के पास जो कुछ है वो उसी में खुश है। ये भी बड़ी अहम बात है कि ये आपस में लोग जो हैं वो समझना नहीं चाहते, बल्कि क्या है कि लोगों का हाल ये है कि उनके अंदर खुद पसंदी पाई जाती है। फिरके क्यों बनते हैं ज्यादा? इसलिए जब लोगों में खुद पसंदी की आदत हो, बीमारी पाई जाए, तो उससे फिरके बनते हैं। ये बीमारी क्या है? कुल्लु हिज़्बिन बिमा लदैहिम फरहून, हर ग्रोह के पास जो कुछ है वो इसी में मगन है कि दूसरे की बात सुनने समझने के लिए लोग जो हैं वो तैयार ही नहीं हैं। मसलन आप गौर करें इस बात पर कि ये जो खुद पसंदी लोगों में पाई जाती है कि कुछ लोग कहते हैं हम नबियों की औलाद है ना, हम तो सैयद हैं। अब वो कुछ करना कराना या समझना समझाना उसके लिए तैयार ही नहीं है, फिर वो ईमान और ईमान के तकाजे जो हैं उसको अदा नहीं करते और वो कहते हैं चूंकि हम सैयद हैं या हम नबियों की औलाद हैं तो हमें अजाब कैसे हो सकता है। इसी तरह बाज लोगों ने सिफारिश के अकीदे वजह कर लिए हैं, बाज ने बाज हजरत जो हजरात है उनके हाथ पर बैत कर लिया कि वो शिफात करके हमें छुड़ा लेंगे। फिर बाज लोग जो है यही अकीदा के शिफात और सिफारिश का उन्होंने अपने देवों और देवताओं और अपने बुजुर्गों के साथ मंसूब कर लिया है, जैसे नसारा ने कफारा मसीह का अकीदा घड़ा है ना। अच्छा, बाज लोग ये कहते हैं कि अगर फलां हजरत के बहिश्ती दरवाजे से इसके उर्स के दिन नीचे से गुजरा जाए तो कौन सा दरवाजा है? वो जन्नती दरवाजा है, तो यकीनन निजात हो जाएगी। यानी पाकिस्तान में है पाक पतन शरीफ, वो बुजुर्ग हैं और उनका जो सालाना उर्स होता है तो उस दिन वो एक दरवाजा खोला जाता है और जो भी उसके नीचे से अगर गुजर जाएगा उसके उर्स के दिन तो यकीनन उसकी निजात हो जाएगी। जन्नत का दरवाजा नाम है, जन्नती दरवाजा। और फिर होता क्या है कि वो जी मुशर्रफ साहब हैं और नवाज शरीफ है और बेनजीर है तो उन्होंने ना फला जो पीर है उसके उर्स पर जाके हाजिरी दी और फिर दरवाजे के नीचे से गुजरे। अब पब्लिक का एक ठाठे मारता हुआ समंदर होता है, बहुत से लोग उस दिन मरते भी हैं, अखबारों में भी ये खबर आती है। अच्छा, इससे क्या बात पता चलती है? अब आप देखें कि किस तरह से लोगों के सोचें जो है वो बदलती चली जाती है। अच्छा, इसी तरह कि हर ग्रोह के पास जो कुछ है उसके बारे में वो खुश हैं। आप देखें कि ये जो चादरें चढ़ाई जाती हैं, हाँ, फूल चढ़ाए जाते हैं, मरने वाला तो मर गया, जिंदा को रोटी और पानी मुयसर नहीं और खूब फूलों से जो है वो मज़ारों को दूध से उसको धोया जाता है। अच्छा, इसी तरह हलाल और हराम के बारे में लोगों ने जो है वो अफरात और तफरी जो है वो इख्तियार की है। तो अब आप देखिए कि यहां पर अल्लाह ताला कह रहे हैं कि हर फिरका हर ग्रोह इसी बात पर खुश है जो कुछ उसके हाथ में है। कुल्लु हिज़्बिन बिमा लदैहिम फरहून, दूसरे की बात समझना, اس میں اس کے لیے وہ تیار ہی نہیں ہے. فذرہم فی غمرتہم حتی حین, اچھا تو چھوڑ دو انہیں, فذرہم بس چھوڑ دو ان کو, فی غمرتہم یہ تو جہالت کے پانی میں ہیں, اسی میں ڈوب گئے ہیں. آپ کو بتایا تھا نا کہ اس کے معنی کیا ہوتے ہیں, غمر جو ہے مائے کثیر کو کہتے ہیں جو زمین کو ڈھانپ لیتا ہے. جب گمراہی کی تاریکیاں اتنی گھمبیر ہوتی ہیں کہ اس میں گھرے ہوئے انسانوں کی نظروں سے حق اوجل ہو جاتا ہے, اس کو تو کچھ نظر ہی نہیں آتا نا, گمراہی کی تاریکیاں بہت زیادہ ہیں. تو اس طرح غمرہ سے مراد حیرت, غفلت, گمراہی ہے. اللہ تعالی یہاں پہ کیا کر رہے ہیں, ڈانٹ رہے ہیں. اور رسول اللہ صلی اللہ علیہ وسلم جو ہیں ان کو مخاطب کر کے اللہ تعالیٰ کہہ رہے ہیں فذرہم, بس ان کو چھوڑ دو, اہل مکہ کو, شرک کرنے والوں کو, ان کو چھوڑ دو. فی غمرتہم, یہ تو جو ہے وہ جہالت کے اندھیروں میں ہیں, یہ بے ہوش ہو گئے ہیں اپنے شرک میں, اپنے گناہوں میں, یہ کروٹ لینے کے لیے, کروٹ بدلنے کے لیے تیار ہی نہیں ہے. بہت جلدی اس کا یہ جو ہے وہ دیکھ لیں گے حال. حتی ہین جو ہے اس کے معنی کیا ہے, مہلت کی وہ مدت جو ان کے لیے مقرر تھی. حتی ہین جو ہے اس کے معنی کیا ہے, مہلت کی وہ مدت جو ان کے لیے مقرر تھی اور جس کے ختم ہونے کا وقت جو ہے وہ قریب آ لگا ہے. ایا سبونا انما نمدہم به من مال وبنین, اب جو ہے وہ لوگ جو گمراہ ہو گئے, جو لوگ گمراہ ہو گئے, جو ہر درم ہو گئے, متصب ہو گئے, اس کی وجہ کیا تھی؟ ایا سبونا, کیا وہ یہ سمجھتے ہیں کہ انما نمدہم, کہ ہم ان کو مدد ان کی کر رہے ہیں, ہم ان کو دیے جا رہے ہیں, ہے نا, بڑھا رہے ہیں. بہی من مال وبنین, مال اور اولاد سے ہم انہیں نوازتے چلے جا رہے ہیں, ہم انہیں جو ہے اس مال اور اولاد کو بڑھاتے چلے جا رہے ہیں, اضافہ کرتے چلے جا رہے ہیں. تو کیا اس وجہ سے وہ لوگ جو تھے وہ غفلت میں مبتلا ہو گئے, غمرہ کی کیفیت ان پر طاری ہو گئی؟ مال اور بنین جو ہے نا, یہ دراصل دنیا کی جو دولت ہے, دنیا کی جو خوشحالی ہے, یہ اس کی طرف اللہ تعالیٰ نے اشارہ کیا ہے. اللہ تعالیٰ کہہ رہے ہیں کہ ان کے غمرہ کی, بے ہوشی کی, مستی کی کیفیت جو ان کے اندر طاری ہوئی ہے, اس کی اصل وجہ یہ دنیا کی خوشحالی ہے, اور یہ مال اور اولاد کی تھپکیاں ان کو جاگنے نہیں دیتی. وہ یہ سمجھتے ہیں کہ جو یہ عیش ان کو حاصل ہے, یہ ان کی زندگی کے کامیاب ہونے کی دلیل ہے, کامیابی اور فتح جو ہے وہ اس میں ان کا اضافہ ہوتا چلا جائے گا. اس لیے پیغمبر کا ڈرانا, پیغمبر کا سمجھانا ان کو جو ہے جاگنے نہیں دیتا, کچھ ان کو خیال ہی نہیں آتا. اور بڑی خاص بات ہے جو یہاں پر اللہ تعالی ہم سب کے سامنے رکھنا چاہتے ہیں کہ یہ مال و دولت اور نعمتوں کی فراوانی جو ہے, یہ اللہ تعالیٰ کسی کو اپنی خوشی کے طور پر نہیں دیتا, خوشنودی کی علامت یا دلیل نہیں ہے, بلکہ یہ اللہ کا قانون امحال ہے, قانون استدراج کی بنا پر ہے. اس کا مطلب کیا ہے کہ اگر کسی کو دولت, مال, اولاد, دنیا کی خوشحالی میں عروج ہوتا چلا جاتا ہے, وہ نافرمان بھی ہے, تو گویا کہ اللہ اس کو ڈھیل دیتا چلا جا رہا ہے تاکہ جب اس کے گناہوں کا پیمانہ بھر جائے تو پھر اللہ تعالیٰ جو ہے وہ کیا کرے, اس کو پھر پکڑ لے, پھر یعنی استدراج کا پھندا جب اس میں وہ پھنس جائے تو کبھی وہ اسے چھوٹ نہ سکے. تو اس کو اس بات کا جو ہے وہ احساس نہیں ہے. سوالیہ انداز ہے نا, اور آپ کو پتہ ہے سوال کرنا اور سوالیہ انداز ہمیشہ سوچنے سمجھنے پر آمادہ کرتا ہے. ایا سبونا, کیا وہ یہ سمجھتے ہیں, یعنی اہل مکہ میں جو سردار تھے, جو جن کو اپنے باغیچیوں پر اور اپنی دولت پر بڑا گھمنڈ تھا, اب ان کو سوال رکھ کر پوچھا جا رہا ہے کہ کیا تم یہ سمجھتے ہو کہ اللہ تعالیٰ اگر مال اور اولاد سے ان کو نوازتا چلا جا رہا ہے تو یہ گویا کہ بڑے نیک لوگ ہیں, یہ بڑے کامیاب لوگ ہیں؟ نہیں, بلکہ کامیاب لوگ کون ہیں؟ کیا کہہ رہے, نسارع لہم فی الخیرات, तो गोया कि हम जल्दी कर रहे हैं उनको नेकियां देने में, तो गोया ने भलाइयां देने में हम सरगर्म हैं, बल्ला या शुरून नहीं, असल मामले का इन्हें शऊर ही नहीं है। उसका मतलब क्या है कि माल औलाद जो है इसमें तरक्की, इसका इजाफा, अच्छा लिबास, अच्छा खाना, अच्छा घर, अच्छी गाड़ी से अगर कोई नवाजा जाए, सोसाइटी में उसका स्टेटस अच्छा हो, उसको असर और रसूख हो, और तो ये समझता है कि वो फलाह उसने पाली, नहीं, ये उसकी बुनियादी गलती है। वो ये समझता है कि अल्लाह ताला उसको नेकियों में नवाजते चले जा रहे हैं, नहीं, बल्कि क्या है, बल्ला या शुरूर, असल मामले का तो उन्हें शऊर ही नहीं है। तो फलाह किस चीज में है, सूरत मोमिनून के शुरू में कहा कद अफलाहल मोमिनून। और दूसरी बात जो बताई जा रही है वो क्या है कि फलाह का मतलब मादी खुशहाली नहीं है, दुनिया का माल नहीं है, दुनिया तो इम्तहान गाह है। तो कौन लोग हैं जिनको जो फलाह पाएंगे, कौन सी सिफात वाले, उनका किरदार कैसा होगा जो के फलाह पाएंगे? इसलिए के लोग ये समझ रहे थे कि असल कामयाबी उसकी है जिसके पास माल और औलाद है। अल्लाह ताला ने बताया नहीं, असल कामयाबी किन लोगों की है, कुछ तो सूरत की इब्तदा में जो है वो साफ बताए गए और कुछ यहाँ से आयत 57 से, इन्नल्लज़ीनहुम मिन खशियति रब्बिहिम मुशफिकून। तो उनकी पहली सिफत क्या होती है कि वो लोग हैं भलाइयों की तरफ दौड़ने वाले, हुम मिन खशियति रब्बिहिम मुशफिकून, जो दर हकीकत अपने रब के खौफ से डरते रहते हैं। मुसारे लहुम फिल खैरात, नेकियों में हम सबकत किन लोगों को देते हैं, भलाइयों की तरफ दौड़ने वाले, सबकत ले जाने वाले, वो कौन लोग होते हैं? सूरत अल मोमिनून की पहली 10 आयतें भी अपने नजर में रखें और अब यहां पर जो है दोबारा वो सिफात और कुछ और अल्लाह रब्बुल इज्जत ये बता रहे हैं कि सबसे बड़ी सिफत उनकी फिर क्या होती है कि दुनिया की लज्जतें, माल और औलाद छोड़कर बस एक ही उनकी फिक्र होती है कि वो रब को राजी करें, राहे इलाह में और रजाए इलाही में वो क्या करते हैं, डरते रहते हैं, हर वक्त लर्जा और तरसा होते हैं। तो आप देखें कि ये जो है कि दरहकीकत वो लोग अपने रब के खौफ से डरते रहते हैं, तो इसके मानी दरअसल क्या हैं? इसके मानी ये हैं कि ये वो लोग होते हैं कि नेकी जब करते हैं ना, सबसे पहले उनकी सिफत ये होती है कि नेक काम करने की वजह से उनके अंदर नेकी का गुरूर नहीं पैदा होता, वो मुतकब्बिर नहीं होते, घुमंड उनके अंदर नहीं होता, वो इस बात से डरते हैं कि पता नहीं अल्लाह ताला इन अमाल को कबूल करेगा भी कि नहीं। अब देखें इब्राहिम अलैहिस्सलाम, इस्माइल अलैहिस्सलाम खाना काबा की तामीर करते जा रहे थे और डरते जा रहे थे और क्या कहते थे, रब्बाना तकब्बल मिन्ना, अल्लाह ताला तो इसको कबूल कर लेना। वैसे कुछ लोग हैं कि रोजा रख लिया, बहुत अल्लाह के रास्ते में सखावत कर रहे हैं, दिन रात नफल इबादत है, सब कुछ ओके, इतना तो हम कर रहे हैं, वो और क्या नहीं। जो असल नेक लोग होते हैं वो ये है कि नेकी करते हैं और साथ साथ डरते हैं कि पता नहीं इसमें कहीं ऐसा तो नहीं कि इखलास में कमी थी, कहीं ऐसा तो नहीं कि अल्लाह ताला को मेरा अमल अल्लाह को पसंद ही ना आया हो, कहीं ऐसा तो नहीं कि जैसे 7 आसमानों से गुजर कर अमल ऊपर जाते हैं ना, और हर आसमान का फरिश्ता पूछता है कि ये किसका अमल है और क्या है, और फिर वो जो है वो जैसे होता है ना कि मशीनों में से आपका सामान गुजर कर जब जाता है तो पूरी सही से स्क्रीनिंग होती है ना कि इसके अंदर कोई मिलावट तो नहीं, कोई ऐसी चीज तो नहीं जो नुकसानदेह फलाह मुल्क के लिए, तो वो ऊपर जाने वाला अमल जो है फरिश्ते उसकी स्क्रीनिंग करते हैं कि इसमें कहीं रिया तो नहीं है, इसमें कहीं रिबत तो नहीं है, इसमें कहीं इखलास में कमी तो नहीं है, और हर आसमान का फरिश्ता जो है वो कहता है कि ये नमाज तो है लेकिन ये सही तरह से अदा नहीं, जाके नमाजियों के मुंह पे वापस पलटा कर मार दी जाती है, है ना, तो और भी इसी तरह। तो बहरहाल तो असल बात जो है वो ये है, मसलन कल एक औरत जो है, कोई एक औरत ने मूव किया और दूसरी औरत ने उनको खाना दिया, दोस्त थे, तो जो खाना था काफी 5-6 आइटम वो बताए उन्होंने, तो कहने लगी कि जब मैं जा रही थी लेकर तो मैं ये कह रही थी अल्लाह ताला ये मैं तेरे लिए कर रही हूँ ना। मुझे उनके 5-6-7 एटम ने तो मुतासिर नहीं किया, जितनी किसको तौफीक और जितना जिसका वक्त और हालात उसको इजाजत दे उतना आप कर लें। लेकिन मुझे उनकी वो बात बड़ी अच्छी लगी कि अल्लाह ताला तेरी रजा के लिए तेरे लिए। तो ये बहुत अहम है ना कि जो भी कर रहे हैं डरें और साथ में अपनी नीयतों का जायजा लें, क्यों कर रही हूं, क्या कर रही हूं, किसके लिए कर रही हूं, डर। तो ये नेक लोगों की पहली सिफत है कि अल्लाह से डरते रहना कि पता नहीं अल्लाह कबूल करेगा कि नहीं, इसमें कोई गलती तो नहीं हो गई, किसी का दिल तो नहीं दुखा दिया, कोई तकसीर तो नहीं हो गई। मुश्रकून शफक, आपको पता ना सूरज डूबना और थोड़ी थोड़ी सुर्खी होती है और अंधेरा फैलने लगता है, तो एक तरफ उम्मीद है और दूसरी तरफ डर है अंधेरे का ना, तो कहीं नेकी है और साथ ही डर है कि पता नहीं अल्लाह कबूल करेगा कि नहीं। दूसरी उनकी सिफत होती है वल्लज़ीनहुम बिआयात रब्बिहिम युमिनून, ये लोग अपने रब की आयात पर ईमान लाते हैं। बड़ी खास ये खूबी है कि रब की आयात पर ईमान लाना, और ईमान लाना इसके मानी क्या है कि ईमान लाने का मतलब ये है कि एक तो है कुरान की आयतें, तो कुरान की आयतें कुरान में जितने अहकामात हैं ये सब अल्लाह की तरफ से हैं। अल्लाह ताला कहता है कि अकीमुस्सला, तो नमाज कायम करने लग जाते हैं। अल्लाह ताला कहता है वह बिल वालिदैनी एहसाना, तो वालदैन से हुस्न सलूक करते हैं। अल्लाह ताला कहते हैं कि वो जो है वो हल जज़ाउल एहसान इल्लल एहसान, कि नेकी का बदला नेकी के सिवा कुछ और भी हो सकता है, यानी एहसान का रवैया अख्तियार करते हैं तो वो करने लग जाते हैं। वो ये नहीं करते ईमान लाने का मतलब कुरान पे ये नहीं है तिलावत की और गुजर गए, अमल करने के लिए अल्लाह फरिश्ते थोड़ी उतारेगा आसमान से, नहीं, तिलावत करते हैं, रुकते हैं, सोचते हैं, समझते हैं, फिर वो अमल की तफसीर बन जाते हैं। ये सहाबा का तर्ज अमल था, कुरान पढ़ते थे और अमल करते जाते थे। और आज तिलावत तो इस किताब की बहुत ज्यादा है, उसका भी अजर है तिलावत का, लेकिन अमल से ये कौम जो है वो अमल के मैदान में बांझ होती जा रही है, उसमें हम सब शामिल हैं। तो एक इसके मानी ये क्या है कि कुरान की आयतों को अल्लाह की आयतें समझते हैं और उसके मुताबिक अमल करते हैं, और हर वक्त ये फिक्र करते हैं कि मेरा होमवर्क ये है, सूरत फातिह से लेकर नास तक अमल करना है मुझे। तो अभी तो बहुत सा कलाम ऐसा है जो मेरी जिंदगी उस पर अमल की गवाही नहीं देती ना, तो वो अफसुरदा होते हैं, परेशान होते हैं, दिल लरसता रहता है ना। दूसरे इसके मानी ये है कि कायनात में हर तरफ बिखरी हुई निशानियों पर ईमान लाते हैं। क्या करते हैं वो लोग, वल्लज़ीना हुम बिआयात रब्बिहिम युमिनून, इसके मानी ये हैं कि कायनात में हर तरफ अल्लाह की बिखरी हुई जो निशानियां हैं उन पर गौर व फिक्र करके अल्लाह की मार्फत हासिल करते हैं। आसमान है, जमीन है, और जानवर हैं, समंदर हैं, हवाएं हैं, जो भी अल्लाह की निशानियां कायनात में बिखरी पड़ी हैं उन पर गौर व फिक्र करते हैं, और अल्लाह की अजमत, अल्लाह का जलाल जो है वो उसका सिक्का उनके दिल पर बैठता है। तो आप देख रहे हैं कि क्या वो किसी का ये कहना कि मैं गुल को देखता हूं तो खाली के गुल की सोचता हूं, गुल को देखते रहना तो कोई बात नहीं, कि मसलन जैसे एक औरत जो है वो बीमार थी और वो उसी पे बड़ी अफसुरदा थी, इतने में एक और औरत के बारे में सुना कि उसको तो ऐसी बीमारी है कि जिसमें उसका बचना ही बड़ा मुश्किल है, कि वो बच ही नहीं सकती ना, और फिर कुछ दिनों में डेथ हो गई। तो अब उस औरत का ये कहना कि मतलब बीमारी जो थी उसने मेरे अंदर सब्र और शुक्र की कैफियत पैदा होगी दूसरी औरत को देख के जो मुझसे भी ज्यादा तकलीफ की हालत में थी, है ना। तो रब की आयात पर ईमान क्या है कि कायनात में बिखरी हुई इर्द गिर्द, है ना, उनके जरिए जो है वो अल्लाह के करीब हो जाना गौर व फिक्र करके। तीसरी सिफत है वल्लज़ीनहुम बिरब्बिहिम ला युशरिकून, इनका सारा एतमाद अपने रब पर होता है, वो किसी को अल्लाह का शरीक नहीं ठहराते। आपको पता ही है कि शिर्क की हर छोटी बड़ी जो किस्म है उससे बचने की वो कोशिश करते हैं, क्यों, شرک اصغر ہو یا شرک اکبر، یہ حرام ہے. خواہشات کی پوجا یا زمانے کی یا آبا و اجداد کی، رسم و رواج کی، اس سب سے وہ بچتے ہیں. والذین ہم بربہم لا یشرکون، وہ اپنے رب کے ساتھ کسی کو شریک نہیں کرتے، وہ صرف اللہ کی بندگی کرتے ہیں، اللہ کی اطاعت کرتے ہیں اور اللہ کی بندگی میں اپنے آپ کو خالص کر لیتے ہیں. چوتھی صفت کیا ہے؟ والذین یؤتون ما اتوا وقلوبهم وجلۃ انہم الی ربہم راجعون، اور ان لوگوں کا حال یہ ہوتا ہے کہ وہ دیتے ہیں کہ جو کچھ دیتے ہیں، یؤتون ما اتوا، وہ دیتے ہیں جو کچھ دیتے ہیں، اور جب وہ کچھ دے رہے ہوتے ہیں تو ان کا حال کیا ہوتا ہے؟ جو بھی ان کی توفیق ہوتی ہے، جو ان کے حالات ہوتے ہیں، جو ان کے وسائل ہوتے ہیں، جب کچھ وہ اللہ کے راستے میں دیتے ہیں تو حال کیا ہوتا ہے؟ وَقُلُوبُهُمْ وَجِلَةٌ، اور ان کا دل جو ہے وہ کانپ رہا ہوتا ہے، ان کا دل ڈر رہا ہوتا ہے. کیوں ان کا دل کانپنے لگتا ہے؟ ان کو تو خوش ہونا چاہیے کہ وہ جو صدقہ کر رہے ہیں، خیرات کر رہے ہیں، وہ تو دے رہے ہیں اللہ کے راہ میں، اور کیا چاہیے؟ نہیں، اس لیے دل ڈرتا ہے ان کا، اس لیے وہ کانپتے ہیں. اَنَّهُمْ إِلَىٰ رَبِّهِمْ رَاجِعُونَ، کہ ہمیں تو اپنے رب کی طرف جو ہے وہ پلٹنا ہے. آپ دیکھیے اس کے معنی کیا ہیں. اس کے معنی یہ ہیں کہ اللہ کی فرما برداری میں جو کچھ بھی نیکیاں کرتے ہیں، جو خدمت کرتے ہیں، جو قربانی کرتے ہیں، جو صدقہ اور خیرات کرتے ہیں، اس پہ، ان نیکیوں پہ ان کے اندر غرور پیدا نہیں ہوتا، ان کے اندر کبر پیدا نہیں ہوتا. اور جو کچھ بھی، چند کھجورے کیوں نہ ہو یا پہاڑ جتنا سونا کیوں نہ ہو، ایک ڈالر کیوں نہ ہو، ہزاروں ڈالر کیوں نہ ہو، وہ اس بات سے ڈرتے ہیں خدا جانے یہ قبول بھی ہوں گے کہ نہیں، اور ہمارے گناہوں کے مقابلے میں وزنی ثابت ہوں گے بھی کہ نہیں. ہمارے اللہ کے ہاں جب ہم یہ جائیں گے ہمارے عمل، پتہ نہیں ہماری مغفرت کے لیے کافی بھی ہوں گے کہ نہیں. یعنی کتنے ہمارے گناہ اور یہ حقیر سے عمل، پتہ نہیں یہ کفایت کریں گے ہمیں کہ نہیں. تو اس بات سے وہ ڈرتے چلے جاتے ہیں. اصل میں وجلہ جو ہے، دل ہی دل میں ڈر محسوس کرنا، اپنی کوتاہی کی وجہ سے کسی سے ڈرنا اور بے چین ہونا، تو وہ اپنے گناہوں کی وجہ سے جو ہیں وہ بے چین ہوتے ہیں کہ پتہ نہیں جو خرچ کیا تھا کہیں اس میں نمود اور نمائش تو نہیں تھی. یہ خوف ان کے دل میں سمایا رہتا ہے. اور ایک بڑی خوبصورت حدیث ہے جسے مسند احمد، ترمذی، ابن ماجہ، حاکم اور ابن جریر نے نقل کیا ہے. حضرت عائشہ رضی اللہ عنہ اس کو روایت کرتی ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم سے پوچھا گیا کہ یا رسول اللہ صلی اللہ علیہ وسلم، اس کا کیا مطلب ہے کہ جو لوگ اللہ کی راہ میں دیتے ہیں تو انہیں کس بات کا ڈر لگا رہتا ہے؟ آپ سوچیں، حضرت عائشہ رضی اللہ عنہ پوچھتی ہیں، حضرت عائشہ رضی اللہ عنہ کہتی ہیں کہ میں نے اس آیت کے متعلق رسول اللہ سے پوچھا کہ جو لوگ اللہ کی راہ میں دیتے ہیں پھر انہیں کس بات کا ڈر لگا رہتا ہے؟ کیا وہ شراب پیتے ہیں یا وہ چوری کرتے ہیں؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا، صدیق کی بیٹی یہ بات نہیں، بلکہ وہ لوگ روزہ رکھتے، نماز پڑھتے اور صدقہ دیتے ہیں، اس کے باوجود وہ ڈرتے رہتے ہیں کہ شاید ان کا عمل قبول نہ ہو. یہی لوگ ہیں جو نیکیوں کی طرف لپکتے ہیں اور آگے نکل جانے والے ہیں. یہ ترمذی کی روایت بھی ہے. کیا بات پتا چلی اس سے؟ کہ نیکیاں کرنے کے ساتھ ساتھ وہ ڈرتے رہتے ہیں، ہے نا؟ نیکیاں کر کے ساتھ ساتھ ڈرتے رہتے ہیں. اور یہ حدیث تو ہم سب کو زبانی یاد کر لینی چاہیے. کیوں؟ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ نیکیاں کر کے ڈرنا، اور وہ ڈرتے اس لیے ہیں کہ پتہ نہیں اللہ ہمارے اس عمل کو قبول کرے گا بھی کہ نہیں. اور یہ وہ لوگ ہیں جو کہ سبقت لے جانے والے اور نیکیوں میں مسارعت دکھانے والے ہیں. حضرت حسن بصری رحمت اللہ علیہ جو ہیں، کیا بات انہوں نے کہی؟ انہوں نے کہا کہ مومن اطاعت کرتا ہے پھر بھی ڈرتا رہتا ہے، اور منافق گناہ کرتا ہے پھر بھی بے خوف رہتا ہے نا؟ منافق جو ہے کیا کرتا ہے, گناہ کرتا ہے تو اس کی کیفیت ایسے ہوتی ہے کہ جیسے بس ناک پر مکھی بیٹھی ہے, ہاتھ ہلائے گا تو مکھی اڑ جائے گی بس. اور مومن جو ہے اس کی کیفیت کیسے ہوتی ہے کہ میرے سر پر پہاڑ ہے کہیں وہ میرے سر پر گر نہ پڑے. اسی طرح مومن کی جو قلبی کیفیت ہے اس سے کیا بات پتا چلتی ہے. مفسرین یہ کہتے ہیں کہ آیت جو ہے اس میں یوتون ما اتاو جو ہے اس کے معنی کیا ہے, اس کے معنی صرف مال دینے سے محدود نہیں ہے بلکہ اطاعت بجا لانے کے حکم میں ہے یہ. اور کیونکہ حدیث سے یہ بات پتا چلتی ہے نا کہ اطاعت کرنے کے حکم میں ہے, اور حضرت عمر فاروق رضی اللہ عنہ کی مکمل جو تصویر ہے وہ پتا چلتی ہے عمر بھر کی, جب زندگی بھر انہوں نے بے نظیر قسم کی خدمات انجام دی, جب دنیا سے رخصت ہونے لگے تو اللہ کے محاسبے سے ڈرتے جاتے تھے اور کہتے جاتے تھے اگر آخرت میں عمر تو برابر سرابر بھی چھوٹ جائے تو غنیمت ہے, آخرت میں اگر برابر سرابر بھی چھوٹ جائے تو غنیمت ہے, پھر میرا اور آپ کا کیا بنے گا, سوچے تو صحیح. حضرت ابو بکر صدیق رضی اللہ عنہ کے بارے میں آتا ہے کہتے تھے اگر ایک پاؤں میرا جنت کے اندر ہو اور دوسرا باہر ہو تو میں سوچتا ہوں پتہ نہیں مجھے دوسرا پاؤں بھی رکھنے کی اجازت ملے گی کہ نہیں. اور حضرت عمر رضی اللہ عنہ کہتے تھے کہ اگر یہ اعلان ہو گیا کہ ایک ہی بس جہنمی ہے تو میں سوچتا ہوں کہ وہ عمر ہی نہ ہونا, ڈر کی ان کی یہ حالت تھی. اور حضرت عمر رضی اللہ عنہ نے ساری زندگی ابو بکر صدیق رضی اللہ عنہ سے نیکیوں میں مقابلہ کیا, ساری زندگی مقابلہ کیا, ان کی حسرت تھی. کبھی میری اور آپ کی حسرت ہوئی, کبھی میں نے اور آپ نے کسی کے ساتھ مقابلہ کیا ہو, کبھی آپ نے اپنی کسی کلاس فیلو, کسی رشتہ دار, کسی ہمسائے, کسی نیکیوں کی طرف دوڑتے اور بھاگتے ہوئے شخص کے ساتھ کبھی آپ نے بھی مقابلہ کیا ہو, کبھی اس دل نادا سے بھی پوچھا ہو کہ دوسرے کے ہاتھ کے کنگن دیکھ کے تو روئی, دوسرے کا محل اور گھر دیکھ کر تو روئی, کیا جنت میں محل بنانے کے لیے بھی میں روئی اور آپ روئے. اور عمر فاروق رضی اللہ عنہ تو وہ تھے میری بہنوں, دنیا میں رسول اللہ صلی اللہ علیہ وسلم نے ان کو کہا کہ میں نے جو ہے وہ دیکھا کہ خواب میں دیکھا کہ جنت میں تیرا محل ہے نا. کہتے ہیں میں پردہ ہٹانے لگا, یعنی آپ کو دکھایا گیا جو جنت کے محل دکھائے گئے تو اس میں حضرت عمر کا محل تھا, آپ نے پوچھا یہ کس کا ہے تو بتایا گیا یہ جنت میں عمر کا ہے. کہتے ہیں کہ میں نے سوچا کہ میں جو ہے وہ پردہ ہٹا کر دیکھوں تو مجھے عمر تیری غیرت کا خیال آ گیا. حضرت عمر فاروق رضی اللہ عنہ یہ سن کر رونے لگے نا. اور آپ دیکھ لیں کہ حضرت عمر فاروق رضی اللہ عنہ ایک موقع پر ابو بکر صدیق رضی اللہ عنہ سے کہتے ہیں ابو بکر میری زندگی بھر کی نیکیاں لے لے. وہ رات جو غارِ ثور میں آپ نے ابو رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ گزاری ہیں بس وہ مجھے دے دیں. یعنی کیونکہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ ابو بکر کی ساری نیکیاں ایک طرف اور وہ راتیں ایک طرف. تو میں اور آپ کیا کرتے ہیں, میں اور آپ یہی کہتے ہیں لو جی فلاں تو نماز بھی نہیں پڑھتی, میں نمازیں تو پڑھتی ہوں نا, فلاں تو برقع بھی نہیں پہنتی, میں برقع تو پہنتی ہوں نا, فلاں جو ہے وہ تو یہ نہیں کرتی, میں یہ تو کرتی ہوں نا. جو کر رہے ہوتے ہیں اس پہ اترا رہے ہوتے ہیں, اور جو نہیں کر رہے ہوتے اس پہ افسردگی نہیں ہوتی, اور جو کر رہے ہوتے ہیں اس پہ غم اور خوف کی کیفیت نہیں ہوتی کہ کہیں غلط تو نہیں کر دیا, ہے نا. تو یہ آیت بڑی خوبصورت ہے اور بڑی بہترین ہے, سوچنے سمجھنے پر آمادہ کرنے والی اور دلوں کی دھڑکنوں کو تیز کرنے والی. کیونکہ اللہ رب العزت کہتے ہیں کہ اس لیے ان کے دل دھڑکتے رہتے ہیں انہم الی ربہم راجعون, کہ ہمیں اپنے رب کی طرف پلٹنا ہے. اولئک یسارعون فی الخیرات وہم لہا سابقون, یہ ہیں وہ لوگ, یہ ہیں وہ لوگ بھلائیوں کی طرف دوڑنے والے. یسارعون سرعت, دوڑنے والے بھاگنے والے نیکیوں کی طرف. وَهُمْ لَهَا سَابِقُونَ, اور سبقت کر کے انہیں پا لینے والے. اس کے معنی یہ ہیں کہ اصل بات یہ ہے کہ قد افلح المومنون, اس کو دیکھ لیں اور اس کو دیکھ لیں, نیکیوں میں سبقت لے جانے والے, ان سب کی ایک ہی بات ہے اور وہ یہ ہے کہ وہ لوگ نیکی میں, رب کی رضا میں, جنت کے شوق میں وہ آگے ہی آگے جو ہیں وہ بھاگتے چلتے ہیں اور دوڑتے چلتے ہیں. کیونکہ اللہ تعالیٰ نے مہر لگا دی, یہ بات کہہ دی کہ یہ ہیں سبقت لے جانے والے جن کا دل ڈرتا رہتا ہے, ہے نا. وہ یہ نہیں کہتے کہ جیسے کلاس نے بہت سے خاکے پیش کیے, وہ یہ نہیں کہتے میرا خاکہ سب سے بیسٹ تھا ہمیں انعام کیوں نہیں ملا. وہ یہ سوچیں ہو سکتا ہے ہمارے میں کوئی غلطی ہو, اور پھر یہ کہ اللہ کی طرف جانا ہے نا, اللہ اس کا اجر اور جزا دے گا نا. دنیا میں وہ نیکی کر کے اس کا بدلہ نہیں مانگتے, پھر وہ بے نیاز ہو جاتے ہیں, اللہ سے اپنی لو لگا لیتے ہیں. لوگوں کے رویے ان کے رویوں کی بنیاد نہیں بنتے, یہ بہت ضروری ہے. ویسے ہمارے رویے لوگوں کے رویوں سے فوراً بدلنے لگتے ہیں, تو نیک لوگ جو ہیں ان کے رویے جو ہیں وہ لوگوں کے رویے کیسے ہی ہوں وہ نیکی کی طرف جو ہے وہ بڑھتے چلے جاتے ہیں. وَلَا نُكَلِّفُ نَفْسًا إِلَّا وُسْعَهَا, اور ہم نہیں جو ہے وہ تکلیف دیتے کسی نفس کو, إِلَّا وُسْعَهَا, مگر اس کی وسعت کے مطابق. تو یہاں پہ اللہ تعالیٰ بتا رہے ہیں کہ ہر شخص کی استعداد کا لحاظ رکھ کر ہی جو ہے اللہ تعالیٰ نے اس کو جو ہے وہ عمل کرنے کی جو ہے وہ توفیق دی ہے, یا اس کو یہ نہیں اللہ تعالیٰ نے چاہا کہ کوئی شخص ایسے کام کرے جو اس کی بساط سے باہر ہوں. تو شریعت کے احکام ایسے نہیں ہیں جو انسان کی بساط سے باہر ہوں. وَلَا نُكَلِّفُ نَفْسًا إِلَّا وُسْعَهَا, اس کے معنی یہی ہیں, آپ پہلے بھی پڑھ چکی ہیں کہ جو کم استعداد رکھنے والے ہیں, بیمار لوگ ہیں تو وہ بیٹھ کر نماز پڑھ سکتے ہیں, معذور ہیں تو ان کو رخصت ہے. اسی طرح نابالغ مجنو لوگ جو ہیں ان پر دین کے احکامات نہیں ہیں, ہے نا. اسی طرح جو ہے جو پیسے ہیں ہی نہیں جن کے پاس, ان کو تو زکوٰۃ نہیں دینی نا, جن کے پاس ہیں تو وہی زکوٰۃ دیں گے. اسی طرح جو ہے وہ اگر کسی کے پاس پانی نہیں ہے تو یہ نہیں کہ ہر حال میں پانی لاؤ اور وضو کرو, تو تیمم کی اجازت ہے. اگر کوئی بیمار ہے تو یہ نہیں کہ ہر حال میں کھڑے رہو, بیٹھ کر نماز پڑھ سکتے ہیں, لیٹ کر نماز پڑھ سکتے ہیں. سفر میں مسافر جلدی میں ہوتا ہے, گھر سے بے گھر ہوتا ہے, پریشانی میں ہوتا ہے, تو نماز قصر ہے. اور بھی بہت سی مثالیں ہیں جس کا مطلب کیا ہے کہ اللہ تعالیٰ جو ہے وہ کسی پر بھی اس کی وسعت سے بڑھ کر بوجھ نہیں ڈالتے. یہ بھی ایک بڑی ہی اہم صفت ہے جو ان لوگوں کے اندر پائی جاتی ہے. اور اللہ تعالیٰ یہاں پہ یہ بات بتا رہے ہیں کہ میں نے ہر نفس پر اس کی وسعت کے مطابق بوجھ ڈالا. لا یکلف اللہ نفسا الا وسعہا, قرآن میں اور بھی ہمیں یہ بات ملتی ہے. تو اس کا کیا مطلب ہے, اپنے اوپر ترس کھانا میں اور آپ چھوڑ دیں کہ ہم یہ کر ہی نہیں سکتے اور اللہ ہم سے اس کا مطالبہ کر رہا ہے. وَلَدَيْنَا كِتَابٌ يَنْتِقُ بِالْحَقِّ وَهُمْ لَا يُظْلَمُونَ, اور ہمارے پاس ایک کتاب ہے, ینتقو جو بتانے والی ہے, بولنے والی ہے, بِالْحَقِّ حق کے ساتھ, وَهُمْ لَا يُظْلَمُونَ, اور لوگوں پر ظلم نہیں کیا جائے گا. اس کے معنی کیا ہیں, اللہ رب العزت جو ہے وہ یہ کہہ رہے ہیں کہ ہمارے پاس ایک کتاب ہے جو ٹھیک ٹھیک لوگوں کے بارے میں بتانے والی ہے, وہ بولتی ہے کتاب. تو یہاں پہ بتایا یہ جا رہا ہے کہ ہمارے پاس ایک رجسٹر ہے نامہ اعمال, یعنی وہ رجسٹر جزائے اعمال کے دن ہر ایک کے تمام اعمال کا پورا پورا ریکارڈ بالکل ٹھیک ٹھیک پیش کرے گا, اور اس وقت ہر شخص کو اس کے عمل کے مطابق جو ہے وہ صلہ ملے گا. کسی بھی شخص کی ذرہ برابر جو ہے, ایسا نہیں ہوگا کہ اس کسی کی ذرہ برابر جو ہے وہ حق تلفی ہو, ये जो किताब है, इस किताब से मुराद क्या है? नामा अमाल का महफूज होना, वो रजिस्टर जिसमें अल्लाह ताला ने लोगों के अमाल जो हैं वो महफूज कर रखे हैं। वलदैना किताबुन यंतिकू बिलहक की वहुम ला युज़लमून, और किसी पर जुल्म नहीं किया जाएगा क्योंकि अल्लाह ताला अलीम है, अल्लाह खबीर है, और दुनिया में इंसान जो कुछ करता है अल्लाह ताला को खूब पता है। और कुरान में हमें मुख्तलिफ अंदाज में पता चलता है कि फरिश्ते लिख रहे हैं इंसान के जिस्म के अज़ा उसके खिलाफ गवाही देंगे, फिर वो दिन तो इतना सख्त होगा कि इज़ा ज़ुलज़िलतिल अर्दु ज़िलज़ालहा व अख़रजतिल अर्दु अस्क़ालहा व क़ाला अल इंसानु मा लहा यौमइज़िन तुहद्दिसु अख़बारहा بِأَنَّ رَبَّكَ أَوْحَى لَهَا। رسول اللہ صلی اللہ علیہ وسلم نے اس آیت کی تلاوت کی، یومئذٍ تحدث اخبارها، اور پوچھا جانتے ہو زمین کی خبریں کیا ہیں؟ صحابہ نے عرض کیا اللہ اور اس کے رسول بہتر جانتے ہیں، آپ نے فرمایا اس کی خبریں یہ ہیں کہ جس بندے یا بندی نے زمین کی پشت پر جو کچھ کیا ہوگا اس کی گواہی دے گی، کہے گی فلاں فلاں شخص نے فلاں فلاں عمل فلاں فلاں دن میں کیا تھا، زمین بولے گی، قوت گویائی ہے نا، یہاں پہ کیا کہا جا رہا ہے؟ نامہ اعمال بولے گا ہے نا۔ واللہ دینا کتاب ہی انتقو، ہمارے پاس ایک ایسی کتاب ہے بولنے والی ہے بالحق ٹھیک ٹھیک، وہم لا یظلمون، اور لوگوں پر ظلم نہیں کیا جائے گا۔ ہر ایک کا نامہ اعمال تیار ہو رہا ہے، کسی نے کوئی عمل کیا تو نیت کیا تھی، ارادہ کیا تھا، کب کیا، کیوں کیا۔ اور سورت کہف کی یہ آیت تو بہت ہی زیادہ ڈرانے والی ہے، وودی الکتاب فتر المجرمین، اور رکھ دیا جائے گا نامہ اعمال، تو دیکھے گا مجرموں کو، مشفقین مما فی، وہ ڈر رہے ہوں گے جو کچھ اس کے اندر ہے، مجرم اپنے نامہ اعمال کے اندر جو کچھ ہے اس کے بارے میں اس کو دیکھ کر سوچ کر ڈر رہے ہوں گے۔ وَيَقُولُونَ، اور وہ کہہ رہے ہوں گے، يَا وَيْلَتَنَا مَا لِهَذَا الْكِتَابِ لَا يُغَادِرُ صَغِيرَةً وَلَا كَبِيرًا، یہ کیسی کتاب ہے، یہ کیسی عجیب کتاب ہے، کس نے جو ہے کوئی چھوٹی یا بڑی حرکت ہماری ایسی نہیں ہے کہ جو اس کے اندر لکھی نہ ہو، إِلَّا أَحْصَاهَا، مگر اس میں درج نہ ہے، یعنی عجیب کتاب ہے کہ اس نے چھوٹی بڑی کوئی حرکت نہیں چھوڑی جو اس کے اندر لکھی ہوئی نہیں ہے۔ وَوَجَدُوا مَا عَمِلُوا حَادِرًا، جو کچھ انہوں نے کیا تھا وہ سب اپنے سامنے حاضر پائیں گے، وَلَا يَظْلِمُ رَبُّكَ أَحَدًا، اور تیرا رب کسی پر ظلم کرنے والا نہیں ہے۔ آیت 49 سورت کہف، تو یہ مطلب ہے کتاب کا، کتاب سے مراد نامہ اعمال ہیں۔ بل قلوبهم فی غمرتن، بلکہ ان کے دل جو ہیں وہ تو بے خبر ہیں، ان کے دل جہالت میں ہیں، جہالت کی مستی میں ہیں، وہ جو شرک کر رہے تھے، گناہ کر رہے تھے، قرآن کو، اسلام کو، رسول اللہ کو جھٹلا رہے تھے، وہ اپنے نیک اعمال کو بہت جو ہے وہ کامیابی کا زینہ سمجھ رہے تھے، تو اللہ تعالیٰ نے کہا بل قلوبهم فی غمرتن من ھذا، کہ یہ لوگ اس معاملے سے بے خبر ہیں۔ من ھذا سے مراد کیا ہے؟ اس آپ کتاب سے، نامہ اعمال سے، قیامت سے، ہے نا، دنیا کے اندر ریج رہے ہیں نا، اللہ کے عذاب سے۔ من ھذا، اللہ کا عذاب، اللہ کا پکڑ۔ ولہم اعمال من دون ذالک ہم لہا عاملون، ولہم اعمال، اور ان کے اعمال جو ہیں کیسے ہیں؟ من دون ذالک، اس طریقے سے ہٹ کر ہیں، اس طریقے سے پرے ہیں، اس کا مطلب یہ ہے اور ان کو اور کام لگ رہے ہیں اس کے سوا۔ من دون ذالک یعنی مومنین کی جو صفات بتائی گئی ہیں، کامیابی کا جو معیار بتایا گیا ہے، ولہم اعمال، ان کے لیے اعمال اور ہیں، جیسے دنیا کی ترقی، کامیابی۔ من دون ذالک سے مراد یہ جو مومنانہ صفات ہیں سورت کے شروع میں اور جو بھی بتائی گئیں، اس سے ہٹ کر یہ کاموں میں لگے ہوئے ہیں۔ ہم لہا عاملون، اور انہی کو کرنے میں یہ مصروف ہیں، اور یہ کام یہی کرتے رہیں گے. ہم لہا عاملون, یہ دنیا سے غفلت, دنیا کی محبت, دنیا کے مال کو جمع کرنا, اپنی سرمستیاں, غفلت کے پردے, بس اسی کے اندر یہ لوگ جو ہیں وہ مصروف ہیں. تو دراصل پھر اس سے مراد کیا ہے کہ ان کو احساس ہی نہیں ہے کہ یہ لوگ جو شرک کر رہے ہیں, اور جو ان کو خشیت الہی اختیار کرنی چاہیے, توحید پرستی اختیار کرنی چاہیے, رسول کا ساتھ دینا چاہیے, اس کی بجائے کیا کر رہے ہیں, من دون ذالک, اس سے ہٹ کر عمل کر رہے ہیں. ہم لہا عاملون, اور کرتے چلے جا رہے ہیں, کرتے ہی رہیں گے. پھر ہوگا کیا, حتی اذا اخذنا مترفیہم بالعذاب اذا ہم یجأرون, یہاں تک کہ اللہ تعالیٰ کہتے ہیں کہ ہم پکڑ لیں گے, مترفیہم ان کے مالدار لوگوں کو, ان کے خوشحال لوگوں کو, امارت کو لوگ کامیابی سمجھتے ہیں نا, تو جب ہم ان کے آسودہ حال لوگوں کو پکڑیں گے, اور پکڑنے سے مراد کیا ہے کہ ان کے مترفین امیر لوگوں کو جب اللہ پکڑے گا ان پر عذاب آئے گا. اس کا یہ نہیں مطلب کہ غریبوں پر نہیں آئے گا, جو بھی اللہ کے نافرمان ہیں ان پر اللہ کا عذاب اور اللہ کی پکڑ آئے گی, لیکن یہاں پہ مترفین جو کہ متنع امین ہیں, نعمتوں میں گھرے ہوئے لوگ ہیں, اسودہ حال لوگ جو ہے وہ عام طور پر نافرمانی کی رائے اختیار کرتی ہے, کیونکہ دولت کا نشہ ان کو گناہوں میں جو ہے مبتلا کر دیتا ہے, اور وہ نافرمانی کے راستے پہ ڈٹ جاتے ہیں, ہے نا, توبہ اور ندامت کی طرف نہیں آتے. اور مترفین سے مراد وہ کافر تھے, سردار تھے, کہ مال و دولت کی فراوانی اور اولاد جو ان کو ملی تھی تو سمجھتے تھے کہ ہم ہی کامیاب لوگ ہیں. تو یہاں پہ کیا ہے کہ حتیٰ کہ ہماری پکڑ جب ان پر آئے گی, حتیٰ اذا اخذنا, ہم پکڑیں گے مترفیہم ان امیر لوگوں کو بالعذابی اپنے عذاب سے. تو عذاب کون سا مراد ہے, کہتے ہیں ایک تو یہ بھی ہو سکتا ہے کہ عذاب سے مراد دنیا کا عذاب, جیسے غزوہ بدر میں کفار مکہ مارے گئے تھے نا بہت سے, تو دنیا میں ہی ان کو ان کے سردار مکہ کے سردار جو تھے مکی لوگوں کے بدر کے میدان میں ڈھیر ہو گئے. اور دوسرا عذاب کیا تھا کہ نبی صلی اللہ علیہ وسلم نے بد دعا کی تھی جس کے نتیجے میں بھوک اور قحط سالی کا عذاب ان پر طاری ہو گیا تھا. رسول اللہ صلی اللہ علیہ وسلم نے جو ہے وہ کیسے ان کے لیے جو ہے وہ بد دعا کی تھی, کیوں؟ اس لیے کہ یہ اللہ کی اطاعت نہ کرنے والے تھے, اور رسول اللہ صلی اللہ علیہ وسلم نے ان کے بارے میں جب انہوں نے مسلمانوں کو اور رسول اللہ صلی اللہ علیہ وسلم کو بہت تنگ کیا, تو آپ نے ان کے حق میں بد دعا کی اور فرمایا, یا اللہ ان پر سیدنا یوسف علیہ السلام والے قحط کے 7 سال مسلط کر. جب آپ کی دعا قبول ہو گئی تو ان پر قحط کا عذاب آ گیا, بارشیں رک گئی, باہر سے غلہ آنا بھی رک گیا, نوبت یہاں تک پہنچ گئی کہ یہ لوگ مردار ہڈیاں اور خون تک کھانے پر مجبور ہو گئے, مگر بھوک پھر بھی نہ مٹتی تھی. لوگ بھوکوں مرنے لگے اور بھوک کی وجہ سے اتنے کمزور ہو گئے کہ آسمان کی طرف نظر اٹھاتے تو انہیں دھواں نظر آتا تھا. سورۃ دخان میں بھی یہ واقعہ ہے. ابو سفیان آخر آپ کی خدمت میں حاضر ہوا اور کہنے لگا, تم رشتہ جوڑنے کی تاکید کرتے رہتے ہو صلہ رحمی کی, اور ہم تمہاری ہی برادری ہو کر بھوکوں مر رہے ہیں, ہمارے لیے اللہ سے رحم کی دعا کرو. چنانچہ آپ صلی اللہ علیہ وسلم نے دعا کی اور اللہ نے رحم کر دیا. بارشیں بھی شروع ہو گئیں, باہر سے غلہ آنے لگا, 6 دن آ گئے, پھر کفار مکہ سب کچھ بھول گئے اور پہلے کی طرح مسلمانوں کو دکھ دینے لگے. تو یہ جو ہے نا کہ جب اللہ کے عذاب نے ان کو آ پکڑا تو دنیا کا عذاب بھی مراد ہے, اور اس کے ساتھ مفسرین یہ کہتے ہیں کہ آخرت کا عذاب بھی ہو سکتا ہے. تو لیکن زیادہ تر رائے یہ ہے کہ اس سے مراد دنیا کا عذاب ہے. اذا ہم یج ارون, یہاں تک کہ وہ ڈگرانا شروع کر دیں گے. تو یج ارون جو ہے جیم حمزہ را جو ہے دیل کی اس آواز کو کہتے ہیں جو سخت تکلیف کے وقت وہ نکالتا ہے, یا جیسے ہرن ہے, ہرن کو جب اس کو یہ ڈر ہوتا ہے کہ مجھے شکار کر لیا جائے گا, شکاری مجھے پکڑ لے گا, تو اس وقت خوف کی حالت میں جو وہ آواز نکالتا ہے. تو اس سے مراد جانوروں کا جو ہے وہ خوف کی حالت میں فریاد کرنا, آوازیں نکالنا. تو اب یہاں پر کیا ہوگا کہ یہ جو دنیا میں جنہوں نے نافرمانیاں کی ہیں, اور دنیا ہی میں جیسے اب وہ ابو سفیان آیا نا رسول اللہ کے پاس اور فریاد کرنے لگا, ये मुराद है कि आप हमारी मदद करें, आप हमारे काम आए। तो गोया के चीखो पुकार और जजा फजा ना दुनिया के अजाब से उनको जो है वो बचा सकती है और ना ही आखरत की पकड़ से, कि जब दुनिया में भी उन पर अजाब आया तो वो चीखो पुकार करने लगे, डिगराना शुरू कर दिया। ला तजराउल यौम, आज तुम लोग जो हो वो फरियादे ना करो, आज तुम लोग जो हो वो चीखो नहीं, आज तुम लोग चिल्लाओ नहीं। क्यों उनको ये बात कही जा रही है कि आज मत चिल्लाओ। इन्नकुम मिन्ना ला तुनसरून, यकीनन तुम हमारे मुकाबले पर मदद नहीं किए जाओगे, कि अब तुम्हारे चिल्लाने की वजह से कोई तुम्हें छुड़ाने के लिए नहीं आएगा, तो कोई तुम्हारी मदद करने के लिए नहीं आएगा, कोई तुम्हारा दोस्त वली, कोई दौलत के ढेर देकर भी तुम अपने आप को इस मुसीबत से जो है वो बचा नहीं सकते। इन्नकुम मिन्ना ला तुनसरून, यानी हमसे अब तुम्हें कोई बचा नहीं सकता। तो ये क्यों ये बातें कहीं कि आज ईमान लाने का वक्त है, तुम ईमान ले आओ तो फिर तुम्हारी बचत हो सकती है, और अगर तुम ईमान नहीं लाओगे फिर तुम्हें कोई भी हमसे बचा नहीं सकता, ना दुनिया में ना आखरत में। और तुम्हारा हाल क्या है? कद कानत आयाती तुतला अलैकुम, कि तुम्हें हमारी आयात सुनाई जाती थी। फकुंतुम अला आकाबिकुम तनकिसून, और जब हमारी आयात तुम्हें तिलावत करके सुनाई जाती थी तो तुम ही तो थे अला आकाबिकुम, कि अपनी एड़ियों पर तनकिसून, तुम उल्टे फिर जाते थे। नून काफ स्वाद, तो नून काफ स्वाद क्या है कि खैर को छोड़कर जो है वो उल्टा फिर जाना, यानी आयतें सुनाई जाएं किसी को और आयतों की बजाय कोई शख्स जो है वो क्या करे कि उल्टे पांव लौट जाए, एराज करे, आयते लाई सुनकर मुंह फेर लेना, उससे भाग जाना। नकूस के यही मानी है, उल्टे पांव लौटना। तो अहले मक्का यही करते थे कि जिन महफिलों में, जिन गलियों में, जिन जगहों पे उनको कुरान सुनाया जाता था, रसूल अल्लाह और आपके साथी उनको आयात को तिलावत करते थे, सुनाते थे, तो देखकर गलियों में रास्ता बदल लेते थे, कानों से अपनी कानों में अपनी उंगलियां ठोंस लेते थे, अपना चेहरा जो थे वो छुपा लेते थे। तो यहाँ पे उनका रवैया जो है वो बताया जा रहा है कि तुम्हारा रवैया जो है वो बड़ा ही खराब है, कि तुम रास्ता बदल लेते थे, तुम भाग जाते थे, इतना यानी कुरान की तिलावत को सुनना तक गवारा नहीं करते थे कि कुरान की आवाज ही तुम्हारे कानों में पड़े। फकुंतुम अला आकाबिकुम तनकिसून, तो पहला रवैया क्या था कि वो उल्टे पांव भाग जाते थे। दूसरा रवैया क्या था? मुस्तकबिरीन, कि ये लोग जो थे किब्र करते थे। मुस्तकबिरीन का के मानी क्या है कि यही वो लोग थे जो कि फिर अपने आप को बड़ा समझते थे। उनको किब्र किस चीज का था? हरमे मक्का की निस्बत और उसकी हिफाजत और खिदमत की वजह से उनको बड़ा तकब्बुर था, अपनी दौलत की वजह से उनको बड़ा तकब्बुर था, और हरम से कुरैशी मक्का का गहरा ताल्लुक और उनका जो नाज था वो इतना मारूफ और मशहूर था कि पब्लिक में मारूफ था, और यहां कुरान ने जिक्र कर दिया मुस्तकबिरीना, कि तुम तो अपने घुमंड में थे। बेही, बेही की जो ये जमीर है ना, मुफस्सरीन ये कहते हैं कि अक्सर मुफस्सरीन ने ये जमीर हरम की तरफ की राजे करार दी है। मुस्तकबिरीना बेही, यानी आप मुस्तकबिरीन को अलग भी पढ़ सकती हैं कि वो गुरूर करने वाले थे, किब्र करने वाले थे, जो अभी वो हरम में लोगों को पानी पिलाते थे, मेहमान नवाज थे, जो भी थोड़ी बहुत उनके अंदर नेकियां मौजूद थी, या हजरत इब्राहिम अलैहिस्सलाम की औलाद की वजह से उस पे किब्र करते थे, या फिर ये कि मुस्तकबिरीना बही, यहाँ पे आप वक्फ नहीं करें, आप रुके नहीं, मिला के पढ़े मुस्तकबिरीना बही, तो ही की जमीर हरम की तरफ है कि हरम से निस्बत और ताल्लुक की वजह से उनको अपनी खिदमत पर बड़ा नाज था। सामिरन, सामिरन ताहजुरून, सीम मीम रा, तो चांद रातों, अच्छा एक इसके मानी चांदनी के हैं और दूसरे इसके मानी बाद लोग कहते हैं कि चांद के हैं। तो ये लोग क्या करते थे कि चांद रातों में काबे के इर्द गिर्द बैठकर कुफारे मक्का बातें करते थे, और अक्सर ये लफ्ज زیادہ تر یہ لفظ جو ہے وہ راتوں کی گفتگو کے لیے ہی پھر استعمال ہونے لگا. تو سین میم را جو ہے کیا ہے کہ چاندنی رات میں جو ہے وہ قصے کہانیاں کہنا, اور کیوں یہ قصے کہانیاں سناتے تھے؟ تاکہ نیند آئے, خوش وقتی کے لیے, خوش گپی کے لیے. دیہاتوں میں آج بھی یہ رواج موجود ہے کہ اس رات کے وقت بھوت پریت یا دوسری کہانیاں سنائی جاتی ہیں, ہے نا. تو قصص النبیین سنائے جانے چاہیے, صحابہ کے واقعات اور رسولوں کے, قرآن کے قصے کہانیاں. تو یہ بیماری کیا تھی کہ سامرن, وہ چوپالوں میں اس پر باتیں چھانٹتے تھے, باتیں کرتے تھے. کیا باتیں کرتے تھے؟ وہ جب بیٹھتے تھے تو رسول اللہ اور قرآن کے خلاف باتیں کرتے تھے, لوگوں کو اسلام کے خلاف بہکاتے تھے. تہجرون, تہجرون کے ایک معنی تو یہ ہیں کہ یہ وہ لوگ تھے کہ افسانہ گوئی کرتے اسے چھوڑ دیتے تھے. کس کو چھوڑتے تھے؟ قرآن کو, اسلام کو, پیارے رسول کو. مطلب وہ یہ چاہتے ہی نہیں تھے کہ عمل کریں, تو بس ان کو چھوڑ دیا, اس سے انہوں نے جدائی اختیار کر لی. دوسرے اس کے معنی کیا ہیں, یعنی اگر تہجرون پہ ہا پہ زبر آپ لے لیں تو علیحدگی اسے اختیار کرتے تھے, اگر اس پر آپ پیش لے لیں, غمہ لے لیں, تو پھر اس کے معنی جو ہیں وہ بیماری, بے ہوشی کے ہیں. یا پھر آپ یہ بھی کہہ سکتی ہیں کہ بیہودہ اور فحش باتیں کرنا, ایسی باتیں جن میں کوئی بھلائی نہ ہو, گالی گلوچ کرنا. تو وہ لوگ کیا کرتے تھے کہ الٹا گالی گلوچ کرتے تھے. اس کی کس پر گالی گلوچ کرتے تھے؟ اسلام کے خلاف اور رسول اللہ صلی اللہ علیہ وسلم کے خلاف. تو اللہ رب العزت کہتے ہیں افالم یدبر القولا, کیا انہوں نے کلام پر غور نہیں کیا, تدبر نہیں کیا؟ ام جاہم ما لم یاتی آباہم الاولین. نمبر ایک یہ بات کہی کہ کیا انہوں نے کبھی اس کلام پر غور نہیں کیا, ان کا یہ رویہ ایسا کیوں ہے؟ قرآن کوئی ایسا تو نہیں کہ سمجھ میں نہ آئے, ان کو غور کرنا چاہیے تھا. یا پھر کیا ہے, ام جاہم, یا ان کے پاس آ گئی ہے, معلوم یا تی آباہم الاولین, کوئی ایسی بات ان کے پاس کوئی لایا ہے جو کبھی ان کے اسلاف کے پاس نہیں آئی تھی. ان کے انکار کی وجہ کیا ہے کہ پیغمبر نے کوئی نرالی بات پیش کی ہے, کوئی نئی بات پیش کی ہے, کوئی ایسی چیز پیش کی ہے جو ان کے آبا اجداد کے پاس ہی نہیں تھی. ام جاہم, یا آئی ہے ان کے پاس, معلوم یاتی, جو نہیں آئی تھی آباہم الاولین, ان کے باپ دادا کے پاس. کیونکہ ہر دور میں پیغمبر آتا رہا اور حق لاتا رہا. پھر اگلی بات ان کے اندر کیا پائی جاتی ہے, انکار کرنے کی, کیونکہ نہ غور کرتے ہیں, اور دوسری بات یہ ہے کہ کوئی نئی انوکھی نرالی بات بھی نہیں ہے. تیسری بات کیا ہے, ام لم یعرفوا رسولہم, کیا انہوں نے رسول کو پہچانا نہیں ہے, کیا ان کو اپنے رسول کا تعارف نہیں ہے؟ فہم لہ منکرون, کہ اس سے بدکتے ہیں. منکرون کے معنی کیا ہیں, کہ یہ لوگ جو ہیں وہ رسول کے منکر ہو رہے ہیں. معنی یہ ہے کہ پیارے رسول, آپ ہی کے تو نسب خاندان کے لوگ ہیں, یعنی آپ ہی لوگوں میں سے تو ہیں. پھر رسول اللہ صلی اللہ علیہ وسلم کا امین اور صادق کے نام سے مشہور ہونا وہ بھی جانتے تھے, آپ کا کردار اخلاق کتنا بلند تھا, خوب ان کو اس کا وہ اعتراف کرتے تھے. ام لم یعرفوا رسولہم, کیا انہوں نے رسول کو پہچانا نہیں, معروف نہیں ہے, یہ جانتے نہیں ہیں, یہ مانتے بھی نہیں. کے پاس رکھواتے تھے خانہ کعبہ میں جو حجر اسود نصب کرنا تھا, جب جھگڑا ہوا تو بھی رسول اللہ سے وہ لگوایا, ہے نا. فہم لہو منکرون, کہ آپ ان سے جو ہے وہ بدکتے ہیں. تو اب یہ دو تین ان کے سامنے سوال رکھنے کے بعد اللہ رب العزت جو ہیں وہ خود ہی جواب دیتے ہیں, انکار کی وجوہات یہ ہیں, نہیں یہ تو نہیں ہے. پھر انکار کی کیا وجوہات ہیں, پھر مزید پوچھا, ام یقولون بہ جنہ, یا یہ اس بات کے قائل ہیں کہ یہ مجنو ہے, انہوں نے رسول اللہ صلی اللہ علیہ وسلم کو مجنو سمجھ لیا, دیوانہ سمجھ لیا. اس کے معنی کیا ہے کہ انہوں نے جو ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم کو جو ہے वो दीवाना समझ लिया। तो मतलब ये है कि जो दीवाने की बातें होती है ना वो समझ में नहीं आती, तो असल में ये उनको डांटा जा रहा है, अल्लाह ताला नाराज हो रहे हैं कि एक दीवाना शख्स कुरान जैसा कलाम तो नहीं पेश कर सकता। तमाम कुरान की तालीमात दुनिया के लिए रहमत, अमन और सुकून है, ऐसा कुरान और ऐसी तालीमात क्या दीवाना और मजनू शख्स पेश कर सकता है? फिर ये क्यों नहीं कबूल करते हक को? बल जाहुम बिल हक्की व अक्सर हम बिल हक्की कारहून, बल्कि वो हक लाया है कुरान, रसूल अल्लाह की जात, आपका किरदार, आपका उसवा हक है, बल्कि वो हक लाया है। व अक्सर हम बिल हक्की कारहून, और हक ही इनकी अक्सरियत को नागवार है कि इस कौम में से ज्यादातर लोग जो हैं वो हक को कबूल ही नहीं करते। बातिल जो है हक को छोड़कर बातिल के कड़वे कसेले घूंट जो है ना वो लेना चाहते हैं, इसलिए तो रसूल अल्लाह को दीवाना करार दे रहे हैं। तो ये है इनकी असल वजह। फिर फरमाया वला वित्ताबल हकु, और अगर जो है इन्होंने पैरवी की अलहक की, वलाउ इत्ता बाल हक, और अगर पैरवी की हक ने, हक की नहीं, अगर पैरवी की हक ने अहवाहुम, इनकी ख्वाहिशात की, यानी अगर जो है वो दीन इस्लाम जो है वो इनके इनकी ख्वाहिशात नफ्स के मुताबिक हो जाए, क्योंकि दीन के तकाजे कुछ और हैं ना, हक के, इस्लाम के तकाजे कुछ और हैं और इनकी ख्वाहिशात के तकाजे कुछ और हैं, तो अगर कुरान और पैगंबर की बातें इनकी ख्वाहिशात के मुताबिक हो जाएं, वला वित्ताबल हक, हक से मुराद क्या है, इस्लाम, पैगंबर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का किरदार, अगर जो है वो पैरवी करने लगे हक यानी इस्लाम और प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम, आ वाह इनकी ख्वाहिशात की, लफसदतिस समावातु वल अर्दु, तो अलबत्ता फसाद बिगाड़ पैदा हो जाता आसमानों में और जमीन में, वमन फी हिन, और इनकी सारी आबादी में, तो जमीन और आसमान और इनकी सारी आबादी का निजाम धर्म भरम हो जाता। तो यहाँ पे जो बात बताई जा रही है वो क्या है कि ये शिर्क चाहते हैं, ये गुनाह करना चाहते हैं, इन्होंने दुनिया को खैर की बजाय शर से भर दिया है, और अगर इनकी ख्वाहिशात की पैगंबर यानी अगर पैगंबर इनकी ख्वाहिशात को मानता, जैसे ये चाहते थे ना कि कुछ आपकी बातें कुछ हमारी बातें, अगर ऐसे होता तो फिर दुनिया में क्या होता कि दुनिया में फसाद पैदा हो जाता। वमन फी हिन, आसमान और जमीन के दरमियान भी, बल आतेना हूं बेजिक्र हिम फहुम अन जिक्र हिम मोरिदून, नहीं बल्कि हम लाए हैं अपना जिक्र। हाँ अल्लाह ताला कहते हैं कि हम इनका अपना जिक्र जो है वो इनके पास लाए हैं, फहुम अन जिक्र हिम मोरिदून, और वो इस जिक्र से जो है वो मुंह मोड़ रहे हैं। तो यहां पर एक बड़ी अहम हकीकत की तरफ अल्लाह ताला ने तवज्जो दिलाई है, और वो हकीकत जो है वो क्या है कि हमने उन्हें उन्हीं के लिए जिक्र यानी कुरान मजीद दिया है। जिक्र से मुराद क्या है, कुरान मजीद, और ये इस जिक्र से जो है वो मुंह मोड़ रहे हैं। इसके मानी क्या है कि कुरान तो इसलिए आया था इन्हें इज्जत देता, इनके जो दिल थे जो गुनाहों में मुब्तिला उनको हदायत की तरफ माइल करता है ना, जिक्र था ये, नसीहत थी, लेकिन जो है वो फहुमन जिक्र है मोरेदून, लेकिन इस जिक्र से ये लोग जो है वो नसीहत जो है इससे ये लोग जो है वो एराज कर रहे हैं, इससे जो है वो दूर हो रहे हैं। तो आप देख लीजिए कि आज दुनिया भी मुश्किलात परेशानियां जो है उसमें घिरी हुई है और इनका हल चाहती है, और इन तमाम मुश्किलात और परेशानियों का हल कुरान की तरफ रजू करने में है, और अल्लाह ताला ने यहाँ पे यही बात कही है कि हमने इन्हीं के लिए जिक्र दिया है, कुरान मजीद दिया है, और अपने इस जिक्र से, इस कुरान से ये लोग मुंह मोड़ रहे हैं। और अगर लोग इस कुरान को समझें, इसको पढ़ें, इसके मुताबिक इनकी जिंदगियां हो जाएं, तो इनके तमाम मसाइल जो हैं वो हल हो जाएं, कायनात का निजाम ठीक हो जाए। आज आप देखें जो है वो बड़ों की इज्जत नहीं, छोटों से प्यार नहीं, भाई भाई का गला काट रहा है, बच्चे अपने वालदैन کی خدمت اور اطاعت اس طرح سے نہیں کر رہے جیسی کہ مطلوب ہے، حلال حرام میں تمیز نہیں ہے. آج پھر زمانہ جاہلیت کی طرح جو ہے وہ قدرے جو ہیں وہ پامال ہو رہی ہیں، عزتیں لٹ رہی ہیں. یہ پورا جو سوسائٹی میں فساد سے سوسائٹی بھر گئی ہے، اس کی وجہ قرآن سے، اسلام سے، دین سے، شریعت سے جو ہے وہ دوری ہے. اور جب لوگ اسلام، قرآن اور دین کے قریب ہو جائیں گے تو نتیجہ کیا نکلے گا کہ لوگوں کے مسائل جو ہیں وہ حل ہو جائیں گے. یہاں پہ اللہ تعالیٰ کہہ رہے ہیں نا، ان کی خواہشات کا اتباع کیا جاتا، اسلام خواہشات کے مطابق ہو جاتا، یا رسول ان کی خواہشات کو پورا کرتا تو آسمان اور زمین اور جو کچھ ان کے درمیان ہے وہ فساد سے بھر جاتے، ہے نا. اور اب آپ دیکھیں گے آج فساد سے دنیا بھر گئی ہے، اس کی وجہ کیا ہے؟ قرآن سے، اسلام سے اور دین سے دوری ہے. تو ہمیں اپنے عملوں کا جائزہ لے کر اپنی زندگیوں کو اسلام، قرآن اور پیغمبر کے اسوہ میں جو ہے نا وہ ڈھالنا چاہیے.